आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मादल को ताल मा, नम्रता को चाल मा, मीठो आवाज मा, भक्ति को साथ मा, रमाओ येसु को उपस्थिति मा, रमाओ येसु को उपस्थिति मा। मादल को ताल मा, नम्रता को चाल मा, हाम्रो येशु आउनै लागे छन्, हाम्रो येशु आउनै लागे छन्। मादलको तालमा, नम्रताको चालमा, वचन सबै पूरा हुँदैछ, चिन्हहरू देखा पर्दैछ, वचन सबै पूरा हुँदैछ, चिन्हहरू देखा पर्दैछ, गाउँ शहर प्रचार हुँदैछ, येशु आउने खबर पुग्दैछ, सबैको मनमा एउटै आशा छ, सबैको मनमा एउटै भरोसा छ, हाम्रो येशु आउनै लागेछन्, हाम्रो येशु आउनै लागे छन्, हाम्रो येशु आउनै लागे छन् मादलको तालमा नम्रताको चालमा मिठो आवाजमा भक्तिको साथमा रमाओ येशुको उपस्थितिमा रमाओ येशुको उपस्थितिमा रमाओ येशुको उपस्थितिमा रमाओ
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी नमस्ते अनि स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो कार्यक्रममा हामीले याकुब एक अध्याय 13-15 पदबाट बाइबल अध्ययन गरिरहेका थियौं कि परमेश्वरले खराब कुराले जाँच गर्नुहुन्न, अनि यही विषयबाट हामी अगाडि याकुब एक अध्याय 16-21 पदबाट आज देख्नेछौ। त हाम्रो अध्ययनको सुविधाको निम्ति अघिल्लो कार्यक्रममा अध्ययन गरिसकिएको शास्त्र खण्डलाई एकपल्ट म पढिदिन्छु, त्यसपछि आजको हाम्रो वचन अध्ययनको खण्डबाट शुरू गर्नेछौ। याकुब एक अध्याय 13-15 पदमा लेखिएको छ, परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, परमेश्वरद्वारा मेरो परीक्षा भएको हो, किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ, तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पूरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। त्यसपछि हामी अगाडि याकुब एकको 16 पदमा हेर्छौं, मेरा प्यारा भाइ हो, धोकामा नपर। मित्र, यहाँ लेखिएको छ धोकामा नपर, अर्थात भूलमा नपर। शब्दको यहाँ अर्थ हो टहल्नु, यताउता भट्कनु वा भट्की जानु, भौतारी जानु। यो एक प्रकारको त्यो गुमेको भेडा जस्तै हो जुनको बारेमा प्रभु येशूले बताउनु भएको थियो, र गोठाला त्यसलाई खोजी गर्दै गयो। याकुब भनिरहेका छन्, यता उता टहल पहल नगर, यो नसोच कि तिमीहरू जसरी भए पनि पापबाट बिना दण्ड उम्कन सक्छौ। अभ्यस्त र नित्य निरन्तर पाप गरिरहने पापीसँग निश्चय नै कहिले पनि परमेश्वरसँग संसारको लाइन बिल्कुलै थिएन। ऊ कहिले पनि नयाँ जन्म पाएको व्यक्ति कति पनि होइन। यदि तपाईँ पापमा निरन्तर बस्न सक्नुहुन्छ र त्यसको आनन्द भोग गर्नुहुन्छ भने तपाईँ कति पनि परमेश्वरको सन्तान हुनुहुन्न। यो अति नै साधारण हो छुट्याउनलाई। यदि तपाईँ पापले सन्तुष्ट हुन सक्नुहुन्छ भने तपाईँले आफै स्वयंलाई यो देख्नलाई जाँच्न आवश्यक छ, तपाईँ वास्तवमा विश्वासमा हुनुहुन्छ या हुनुहुन्न। कसैले भनेका छन्, पापमा गिर्ने लड्ने व्यक्ति एक मानिस हो, पापमा शोक गर्ने व्यक्ति सन्त हो वा विश्वासी, पापको घमण्ड गर्ने व्यक्ति शैतान हो। मित्र, हामी सबैजना परीक्षामा गिर्न सक्छौ, पढ्न सक्छौ, लड्न सक्छौ, तर यो कुराको निश्चय गरौं कि हामी पापको जन्म चाहिँ नदिऊ, किनकि त्यहाँ कुनै गर्भपात हुन सक्दैन। यदि तपाईँ निरन्तर परीक्षामा आफैलाई पढ्न दिनुहुन्छ भने पाप अनि मृत्यु अन्तिम परिणाम हुनेछ। सत्र पदमा लेखिएको छ, हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गीयबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। चन्द्रमाको एकापट्टि अन्ध्यारो छ र अर्कोपट्टि ज्योति छ, तर परमेश्वरमा कुनै अन्ध्यारो साइड छैन, भाग छैन। हामी सबैमा त्यहाँ छाया छ। तपाईँ र म छायाको फ्याँक्दछौ, खसाल्दछौ। अलेक्जेन्डर महानको बारेमा मैले कथा सुनेको थिएँ। जब अलेक्जेन्डर महानले विश्वलाई विजय गरेपछि आफ्नो स्थान ग्रीसमा फर्किआए, उसले आफ्नो वृद्ध गुरु एरिस्टोटललाई खोजे, किनभने उसले गरेका सम्पूर्ण अनुभव गरेका हरेक वृत्तान्तको उसलाई भन्न चाहन्थे। जब उसले एरिस्टोटललाई भेटाए, उनी स्नानलयमा नुहाइरहेका थिए। अलेक्जेन्डर महान स्नानलयको ढोकामा उभिए र जुन कुरा उसले गरेका थिए वा जुन कुरा उनीद्वारा भए त्यो सम्पूर्ण वृत्तान्त एरिस्टोटललाई सुनाए। त्यसपछि उसले भने, अहिले म तपाईँलाई मन परेको संसारमा भएको कुनै कुरा पनि दिन तयार छु, भन्नुहोस् तपाईँ के चाहनुहुन्छ। एरिस्टोटलले उसले हेरेर उत्तर दिए, म चाहन्छु कि तिमी मेरो ज्योतिबाट हटेको, म तपाईँलाई भनौँ, त्यही मात्र हामी प्रत्येकले गर्छौ। हामी छायाको फ्याँक्दछौ, खसाल्दछौ, तर परमेश्वरमा कति पनि छाया छैन। भनिएको छ, जससँग कुनै अदल बदल छैन, परमेश्वर अदल बदल हुनुहुन्न, उहाँ परिवर्तन हुनुहुन्न, जुन सृष्टिको व्यवस्थाहरूले प्रकट गर्दछ। अर्को कुरा भनिएको छ, हरेक असल दान र हरेक सिद्ध दान माथिबाटको हो। मेरो मित्र, यदि तपाईँसँग असल दान छ भने त्यो उहाँबाट आयो। तपाईँका धेरै आशिषहरूका आज गर्नुहोस्। सूर्यको प्रकाश, ताप र किरण, वर्षा, उज्यालो दिन, हरियो घाँस, तपाईँले पिउने पानी र तपाईँले श्वास लिने हावा, परमेश्वरले हामीलाई सफा शुद्ध हावा र पानी दिनुभयो, तर मानिसले नै त्यसको प्रदूषण गरेका छन्। परमेश्वरले असल दानहरू दिनुहुन्छ। परमेश्वर असल भला हुनुहुन्छ। तपाईँ र म वास्तवमा बुझ्न सक्दैनौ कि उहाँ कति भला र कति असल हुनुहुन्छ। अठपदमा लेखिएको छ, उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फल जस्तो बन्न सकौं। यो निश्चय नै नयाँ जन्मको संकेत हो। उहाँले हामीलाई कसरी जन्माउनु पर्छ वा कसरी जन्माउनुहुन्छ त, उहाँका सृष्टि गरिएका थोकहरूमा हामी एक प्रकारको पहिलो फल, अगौटे फल हौं भनेर उहाँले हामीलाई आफ्नै इच्छा अनुसार सत्यको वचनद्वारा, हजुर, त्यहाँ कोही कोही छन् जसले भन्दछन्, यदि म पापमै निन्दित र गुम हुन अघि नै पूर्व निश्चित गरिएको छ, म यसको बारेमा गर्न सक्ने केही कुरै छैन। यदि मैले उद्धार मुक्ति भाग्यमा पाउनु नै छ भने वा पाउनु नै लेखेको छ भने म उद्धार पाउनेछु। मित्र, यहाँ दुई इच्छाहरू सामेल भएको छ। उहाँले हामीलाई आफ्नै इच्छा अनुसार जन्माउनुभयो, फेरि गर्भधारणमा दुईजना आपसमा सँगै सम्पर्कमा आउने कुराको आवश्यक हुन्छ। यसको अलावा वा यस बाहेक त्यहाँ कुनै अर्को विकल्प छैन। गर्भधारणले स्थान लिने कामको लागि, त्यसकारण जब उहाँको इच्छा तपाईँको इच्छासँग जोडिँदछ, मिल्छ वा सम्बन्ध हुन्छ, तपाईँले नयाँ जन्म पाउनुहुनेछ। मलाई यो नभन्नुहोस् कि तपाईँ जवाबदेह वा उत्तरदायी हुनुहुन्न। यो उहाँको इच्छा होइन किनकि कोही नाश होस्, कोही नाश होस्, यो उहाँको इच्छा होइन। सबैले जीवन पाओस्, यो उहाँको इच्छा हो। तपाईँ परमेश्वरको वचनद्वारा जन्मनुभएछ। जब तपाईँ उहाँ कहाँ आउन इच्छुक हुनुहुन्छ, जब तपाईँ परमेश्वरको वचनको विश्वास गर्नुहुन्छ र येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्छ, तपाईँ नयाँ जन्म पाउनुहुनेछ। पहिलो पत्रुस एक अध्यायको 23 पदमा लेखेको छ, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ। 19 पदमा लेखिएको छ, मेरा प्रिय भाइहरू, यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ भनिएको छ। यसकारण मेरा प्रिय भाइहरू हो, याकुब परमेश्वरको सन्तानसँग कुरा गरिरहेका छन्। हरेक मानिस सुन्नलाई छिटो होस्। हजुर, के सुन्नमा त? निश्चय नै परमेश्वरको वचन सुन्नमा। परमेश्वरको वचनद्वारा तपाईँको आत्मिकतामा जन्म भएपछि तपाईँ यसबाट अलगिनुहुन्न। तपाईँ परमेश्वरको वचनद्वारा बढ्न गइरहनु भएको छ। तपाईँसँग केही त्यस्तो कुरा छ जुन जीवित, शक्तिशाली र कुनै दुईधारी तरवार भन्दा लाग्ने कुरा छ। पहिलो कोरन्थी 2:14 पदमा भनिएको छ, तर शारीरिक मानिसले परमेश्वरको आत्माका कुराहरूलाई ग्रहण गर्दैन, किनकि ती उसका निम्ति मूर्खताहरू हुन्, न त उसले तिनीहरूलाई जान्न नै सक्दछ, किनकि तिनीहरू आत्मिक रीतिले जाँचिन्दछन्। तर परमेश्वरको सन्तानको रूपमा नातामा तपाईँमा परमेश्वरको आशादै उपस्थित हुनुभएको हुन्छ, जसले तपाईँलाई परमेश्वरको वचन सिकाउन चाहनुहुन्छ। यो विश्व ब्रह्माण्डको सृष्टिकर्ता र गुमेको निन्दित पापीहरूको उद्धारकर्ता तपाईँलाई पनि उद्धार गर्न चाहनुहुन्छ। याकुब भन्छन्, सुन्नमा छिट्टो हौ, चनोखो हौ। जब म कुनै कलिसियामा वा मण्डलीको सामने उभिन्छु, मलाई कहिलेकाहीँ यस्तो लाग्छ, तिनीहरूलाई यसो भन्दै चिच्याऊ, जाग, उठ भनेर। यो स्थान आगोमा छ, किनभने म तिनीहरूलाई होसियार र चनाखो रहेको चाहन्छु। ओ, हामी कति धेरै परमेश्वरको वचन सुन्नमा छिटो र चङ्खो होसियार हुनुपर्छ। दोस्रो कुरा भन्छन्, बोल्नमा ढिलो हो। परमेश्वरले हामीलाई दुई कान र एक मुख दिनुभयो, र त्यसको निम्ति त्यहाँ निश्चित कारणको लागि हुनै पर्छ। हामीले अति नै धेरै बोल्ने काम खतरा छ। त्यहाँ कोही कोही छन् जो तर्क गर्दछन् कि जुन क्षणमा कुनै व्यक्तिले उद्धार पाउँदछ, तिनीहरूले साक्षी दिन आरम्भ गर्नुपर्छ। अह, मलाई लाग्दैन कि नयाँ जन्मेको बच्चा ख्रिस्टियन साक्षी दिनलाई तयारी हुन्छ त्यति चाँडै। यदि उनी हिज रातमा मात्र उद्धार पाए, हामी उसको गवाही वा साक्षी आज सुन्न चाहन्छौ, विशेष गरेर यदि उनी विशिष्ट व्यक्ति हुन् भने, या यदि उनी धनी मानिस हुन् भने, या यदि उनी प्रसिद्ध व्यक्ति हुन् भने। अमित्र, हामीको साक्षी सुन्नमा धेरै नै उत्सुक हुन्छौ। मित्र, तिनीहरूको कहिलेकाहीँ थियोलोजी वा आध्यात्मिक विज्ञान परमेश्वरको वचनको ठिक विपरीतमा गइरहेको हुन्छ, परमेश्वरको वचनको खण्डन गरिरहेको हुन्छ। मेरो मित्र, मेरो विचारमा तिनीहरूलाई बोल्न अगाडि पठाउन भन्दा पहिले तिनीहरूले परमेश्वरको वचनको अध्ययन गर्न र परमेश्वरको वचनको जान्न आवश्यक छ। परमेश्वर भन्नुहुन्छ, हामी सुन्नमा छिटो र बोल्नमा ढिलो हुनुपर्छ। कसैले यो प्रश्न सोला कि हामीले साक्षी नदिनु त? हो, निश्चय नै हामीले साक्षी दिनुपर्छ। तर तपाईँ कसरी साक्षी वा गवाही दिनुहुन्छ? अति नै होसियारी हुनुहोस् र तपाईँको आफ्नो जीवनको बारेमा पहिले निश्चित वा पक्का हुनुहोस्। सोक्रेट्स र एक जवानको बारेमा मैले एउटा कथा सुनेको छु। त्यस जवान केटालाई सोक्रेट्स कहाँ उसको स्कूलमा प्रवेश गर्न ल्याइयो। सोक्रेट्स स्कूल शिक्षक साथै दार्शनिक थिए। त्यो जवान केटा उनी कहाँ आयो र सोक्रेट्सलाई आफ्नो बारेमा परिचय दिए। सोक्रेट्सले केही बोल्न भन्दा पहिले त्यो जवान मानिस बोल्न थाल्यो र उसले करिब 10 मिनट बोल्यो। अन्तिममा जब त्यस जवान केटाले बोल्ने काम बन्द गरे, सोक्रेट्सले भने, जवान, म तिमीलाई विद्यार्थीको रूपमा लिनेछु, तर म तिमीसँग दोब्बर ज्यादा फिस लिनेछु। त्यस जवान व्यक्तिले सोधे, किन मबाट दोब्बर ज्यादा फी लिनुहुन्छ त? सोक्रेट्सले यसरी उत्तर दिए, सबभन्दा पहिले मैले तिमीलाई यो कुरा सिक्नु पर्नेछ, कसरी आफ्नो जिब्रो वा मुखको सम्हाल्नु, त्यसपछि म सिकाउनेछु यसको
वा जिब्रोको कसरी प्रयोग गर्ने? याकुब भन्छन्, सुन्नमा छिटो, बोल्नमा ढिलो हौ। ख्रिस्टियनहरू, परमेश्वरको वचनको आफ्नो अज्ञानताको प्रकट नगर्नमा अति नै धेरै होसियार हुनुपर्छ। उहाँलाई सुन्नुपर्छ। हजुर, बाइबलले भन्छ, उद्धार पाएकाहरूले त्यही नै भनुन्। तर हामी के भन्छौं? त्यस कुरामा अति नै धेरै होसियार हुनुपर्छ। तेस्रो कुरा हामी देख्छौं, रिसाउनमा ढिलो हौ। अमित्र, धर्मको बारेमा बहस गरेर अनावश्यक रूपमा आफ्नो क्रोधको नजन्माउनुहोस्। मौलिकवादी रूढीवादी विश्वासी हुनु अति नै असल कुरो हो, तर सानातिना कुरा वा सानातिना सिद्धान्त वा धर्मविज्ञान थियोलोजीका कुरा लिएर ती मानिसहरूसँग लडाई वा बहस नगर्नुहोस् जो तपाईँको शिक्षा वा विश्वाससँग असहमत हुन्छन्। त्यसो त तपाईँसँग पनि सम्पूर्ण रीतिमा सत्यता त छैन। मित्र, म तपाईँलाई भनौँ, आज त्यहाँ धेरै अयोग्य ख्रिस्टियनहरू छन् जसका अनियन्त्रित रिस क्रोधहरू छन् जुनले तिनीहरूका साक्षी वा गवाहीको पूर्ण रूपमा बर्बाद गरेको छ। अनि बीस पदमा लेखिएको छ, बीस पदमा, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। मित्र, यो शब्द यो वचन मलाई अति नै धेरै मनपर्छ। मानिसको रिस परमेश्वरको इच्छा र उहाँको काम ठिक विपरीतको कुरा हो। त्यही कारण हामी धर्मको बारेमा बहस गर्नु हुँदैन। मैले अहिलेसम्म त्यस्तो व्यक्ति पत्ता लगाएको छुइनँ जो मसँग 100% सहमत छन् वा म उससँग 100% सहमतमा छु। तर त्यो कुनै कारण होइन मेरो निम्ति कि उससँग बहस गर्ने, झगडा गर्ने। याकुब भन्छन् बीस पदमा, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। तपाईँ सायद यो सोच्नुहोला, तपाईँ रिसाउनु भएको छ किनभने तपाईँ विश्वासको रक्षक हुनुहुन्छ। तर मेरो मित्र, मानिसको क्रोधले कति पनि परमेश्वरको धार्मिकताको उत्पन्न गर्दैन। तपाईँ आफै स्वयंलाई नठग्नुहोस् यो सोच्दै कि उहाँको निमित्त तपाईँ रिसाउनुहुन्छ, किनभने उहाँ रिसाउनुहुन्न, उहाँ क्रोधित हुनुहुन्न। उहाँ आज उद्धार गर्ने वा बचाउने कार्यमा संलग्न हुनुहुन्छ। 21 पदमा लेखिएको छ, यसै कारण सबै फोहोर कुरो र समस्त दुष्टतालाई हटाओ र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। लेखिएको छ, यसकारण सबै फोहोरीपना, शरीरका तमाम फोहोरीपना र दुष्टताको भरिपूर्यलाई फाल। दोस्रो कुरा हामी देख्छौ, रोपिएको वचनलाई नम्रतापूर्वक ग्रहण गर। अर्को शब्दमा तपाईँले परमेश्वरको वचनको ग्रहण गर्नुपर्छ। म विश्वास गर्दछु कि परमेश्वरको वचन शरीरको पापहरूको विरूद्धमा सबभन्दा महान प्रतिरोध्य वा रोक्न योग्य कुरा हो, साधन हो। मित्र, या त पापले तपाईँलाई बाइबलबाट अलग गर्दछ वा बाइबलले तपाईँलाई पापबाट अलग गर्दछ। अनि यो बिल्कुल सत्य कुरा हो। अनि पद 21 अन्तिम खण्डमा लेखिएको छ, जसले तिमीहरूका प्राणहरूलाई बचाउन सक्छन्। याकुबले ती व्यक्तिसँग कुरा गरिरहेका छन् जो उद्धार पाएकाहरू हुन्। तपाईँले रोपिएको वचनलाई ग्रहण गर्नुभएको छ, त्यो तपाईँको हृदयहरूमा रोपिएको छ। वचनले पहिले नै तपाईँ कहाँ उद्धार ल्याइसकेको छ। तर तपाईँले ख्रिस्टियनहरूको रूपमा, विश्वासीको रूपमा ख्रिस्टियन जीवनको जिउनु पर्दछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536679 8470356 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
माता पाई को हाँसा माते रा पछै रहन्छु सधैं नै माता पाईलाई पछै रहन्छु सधैं नै माता पाईलाई जसले जे भन्छ जसले जे गर्छ माता पाईको हाँसा मातेरा पछै रहन्छु सधैं नै माता पाईलाई पछै रहन्छु सधैं नै माता जसले जे भन्छ जसले जे गर्छ माता पाईको आशा मातेर पछै रहन्छु सधैं नै माता पाईलाई पछै रहन्छु सधैं नै माता पाईलाई पछै रहन्छु सधैं नै माता पाईलाई
क्षय रहन्छु सधैँ नै म तपाईलाई